नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार हुँदै गइरहेको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई, नेपाल राष्ट्र ब्याङ्कद्वारा आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक, मौद्रिक नीतिले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरेको गवर्नर डाक्टर विश्वनाथ पौडेलको भनाई, चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 4 खर्ब रूपियाँले वृद्धि र विप्रेषण आप्रवाहमा नयाँ रेकर्ड कायम, जेठ महिनामा मात्र 1 खर्ब 76 अर्ब 30 करोड़ रूपियाँ भित्रियो लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र क्रमिक सुधार हुँदै गइरहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकार सापेक्षित स्थिर कर नीतिको पक्षमा रहेको उल्लेख गर्नुभयो।
एउटा अनुमति उपभोक्ताहरूका बीचमा पनि र व्यवसायहरूका बीचमा पनि के एउटा आशंका थियो भने हाम्रो कर नीति विश्वसनीय छैन, सरकारले के गर्छ के गर्छ, अप एन्ड डाउन, तल माथि यताउता गरिरहन्छ भन्ने खालको आशंका थियो। त्यो आशंका गर्नु पर्दैन निजी क्षेत्रले, कसैले पनि करदाताहरूले त्यो गर्नु पर्दैन। हामी स्थिर कर नीतिको पक्षमा छौँ। जरुर करको दायरा बढाउनु जरुरी छ, करको दरहरूमा पनि सामयिक परिवर्तन गर्नुपर्ने आवश्यकता बेला बेलामा हुन्छ, तर हामी मूलत एउटा कर नीति र करका दरहरूमा सापेक्षिक स्थिरताको पक्षमा छौँ, विश्वसनीय प्रबन्धको पक्षमा छौँ, प्रेडिक्टेबल ट्याक्स पोलिसी र त्यसको पक्षमा छौँ भन्ने हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ भन्ने म यहाँलाई राख्न चाहन्छु।
अर्थमन्त्री पौडेलले अब मुलुकमा केही भएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले सरकारले मुलुकको आर्थिक अवस्थाबारे निरन्तर तथ्याङ्क सार्वजनिक गरिरहेको उल्लेख गर्दै तथ्याङ्कलाई कसैले तोडमोड गर्न नसक्ने स्पष्ट गर्नुभयो।
नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2082-83 लागि मौद्रिक नीति हिजो सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र ब्याङ्कका गवर्नर डाक्टर विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो।
विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्र सुधार एवं नियमन, भुक्तानी प्रणाली, लघु वित्त, वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धिकरण निवारण लगायतका नीति तथा कार्यक्रमहरू समेत यस मौद्रिक नीतिमा समावेश गरिएको छ। विश्वको आर्थिक वृद्धि दरमा क्रमिक सुधार देखिए तापनि पछिल्लो समय भू राजनीतिक तनाव र कतिपय मुलुकको कठोर व्यापार नीतिको कारण अनिश्चितता बढेको छ। तथापि विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आई कोविड पूर्वको स्थितिमा पुग्न लागेको अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण रहेको छ। सन् 2024 3.3% विस्तार भएको विश्व अर्थतन्त्र सन् 2025 2.8% मात्र बढ्ने प्रक्षेपण रहेको छ। विगत 3 वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गएको छ। सन् 2024 5.7% रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् 2025 4.3% रहने कोषको प्रक्षेपण रहेको छ। आर्थिक वृद्धि दर र मुद्रास्फीति दुवै न्यून रहेका विश्वका अधिकांश मुलुकहरूका केन्द्रीय बैंकहरूले आर्थिक विस्तारलाई सहयोग गर्न लचिलो मौद्रिक नीति अवलम्बन गर्न थालेका छन्। अर्थतन्त्र क्रमशः लयमा फर्कन थालेको छ। मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ। विप्रेषण आप्रवाह, विदेशी पर्यटक आगमन र निर्यातको बढोत्तरीले विदेशी विनिमय संचिति बढेको छ। विगत 2 वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरू समेत विस्तार भए आर्थिक वृद्धि दर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ। बैंकिङ क्षेत्रमा तरलता पर्याप्त रहेको कारण निक्षेप र कर्जाको भारित औसत ब्याज दरहरू घट्दो क्रममा रहेका छन्। औसत मुद्रास्फीति भन्दा निक्षेपको औसत ब्याज दर उच्च रहेको छ। बढ्दो तरलता र घट्दो ब्याज दरको लाभ अर्थतन्त्रले लिन सक्ने स्थितिमा रहेको छ। वित्तीय क्षेत्रमा स्थायित्व कायम रहेको छ। तथापि बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात तथा गैर बैंकिङ सम्पत्ति र कालो सूचीमा पर्नेहरूको संख्या बढ्दै गएकोले सजग रहनुपर्ने स्थिति छ।
दोस्रो वित्तीय क्षेत्र रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख गरिएको छ। ब्याज दर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको ब्याङ्क दरलाई 6% र नीतिगत दरलाई 4.5% कायम गरिएको छ। यसअघि ब्याङ्क दर 6.5% र नीतिगत दर 5% थियो।
वित्तीय सेवामा नागरिकको गुणस्तरीय पहुँच अभिवृद्धि गर्न, साधनलाई पुँजी निर्माणमा प्रोत्साहित गर्न र वित्तीय प्रणाली स्वस्थ र सबल बनाउन नीतिगत, संरचनात्मक र कार्यगत सुधार आवश्यक देखिएको छ। यसका लागि तथ्य र सम्वादमा आधारित नीति निर्माण, अन्तर्राष्ट्रिय असल अभ्यास अनुरूपको विवेकशील नियमन, प्रभावकारी सुपरिवेक्षण र ग्राहक मैत्री बैंकिङ प्रणालीको विकासमा जोड़ दिनु आवश्यक छ। त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरूबाट प्रभाव हुने सेवालाई क्रमिक रूपमा विशिष्टीकृत गर्दै बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरामा पुनरावलोकन गर्न आवश्यक देखिएको छ। उपर्युक्त पृष्ठभूमिमा मौद्रिक नीति तर्जुमा गर्दा अन्तर्राष्ट्रिय राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवं परिदृश्य र यस बैंकको चौथो रणनीतिक योजनालाई आधार बनाइएको छ। नेपाल सरकारको आर्थिक वर्ष 2082-83 बजेट र 16 योजनालाई समेत ध्यानमा राखिएको छ। त्यसै गरी नेपाल सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समिति, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल र सरकारवालाहरूबाट प्राप्त राय सुझाव समेतलाई मध्यनजर गरी आर्थिक वर्ष 2082-83 मौद्रिक नीति तर्जुमा गरिएको छ।
मौद्रिक नीतिको कार्यदिशालाई लचक बनाइएको गभर्नर डाक्टर पौडेलले बताउनुभयो।
वित्तीय प्रणालीमा अधिक तरलता कायम भई कर्जाको ब्याजदर घट्दै गएको पृष्ठभूमिमा समग्र मागमा सुधार हुँदै आएको छ। आर्थिक वर्ष 2081-82 मुद्रास्फीति 5.0% हाराहारी कायम गर्ने उल्लेख भएकोमा 11 महिनासम्मको औसत मुद्रास्फीति 4.24% रहेको छ। त्यसै गरी न्यूनतम 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा 2082 जेठमा कायम सञ्चित 14.7 महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको छ। यस बैंकले प्रक्षेपित र अपेक्षित मुद्रास्फीतिको अन्तर तथा विदेशी विनिमय सञ्चितको आधारमा नीतिगत दर सम्बन्धी निर्णय लिँदै आएको छ। उपर्युक्त सहज परिस्थितिमा समग्र माग अभिवृद्धि गर्न मौद्रिक नीतिको कार्यदिशा केही लचिलो बनाउन आवश्यक देखिएको छ। यसका साथै निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत ध्यान दिइएको छ। कोविड महामारी पश्चात कुल गारस्थ उत्पादनमा कुल स्थिर पूँजी निर्माणको हिस्सा घट्दै गएको छ भने कुल स्थिर पूँजीमा निजी क्षेत्रको पूँजी निर्माणको अंश समेत न्यून हुँदै गएको छ। मध्यस्थता लागत र कर्जाको ब्याजदर न्यून हुँदा पनि पूँजी निर्माणमा अपेक्षित सुधार आउन नसकेको हुँदा अर्थतन्त्रका सबल अग्रपृष्ठ सम्बन्ध भएका एवं उत्पादन र पूँजी निर्माणमा प्रत्यक्ष योगदान गर्ने क्षेत्रतर्फ वित्तीय साधन परिचालनमा ध्यान दिनुपर्ने भएको छ। पर्याप्त तरलता र न्यून ब्याजदरका बावजुद कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेकोले विवेकशील नियमन लगायतका नियामकीय व्यवस्थाहरूसँगको तादात्म्यता सहितको आर्थिक तथा मौद्रिक नीतिगत सुधारमा जोड़ दिनुपर्ने भएको छ। ब्याजदरहरू करिडोरको सीमाभित्र कायम राख्न ब्याजदर सम्बन्धी नीतिगत सुधारमा ध्यान दिनुपर्ने भएको छ। सुविधाजनक विदेशी विनिमय सञ्चितको स्थिति र परिदृश्यलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ। यसबाट निजी क्षेत्रको पूँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको छ। विगत वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमन लगायतका नियामकीय व्यवस्थाहरूमा तादात्म्यता कायम गरिएको छ। खुला बजार कारोबार एवं ब्याजदर करिडोरलाई थप सुदृढ बनाई मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाइएको छ। आर्थिक वर्ष 2082-83 5.0% हारिमा मुद्रास्फीति र कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चित कायम गर्दै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम 6.0% आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिनेछ।
मौद्रिक नीति मार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा 2 करोड़ रूपियाँबाट बढ़ाएर 3 करोड़ रूपियाँ कायम गरिएको छ। पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात 80% र अन्यको हकमा बढ़ीमा 70% कायम गर्न सकिने व्यवस्था गरिएको गभर्नर डाक्टर पौडेलले बताउनुभयो।
निजी आवासीय घर निर्माण खरिद गर्न निर्माण गर्न वा खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा ₹2 करोड़बाट बढ़ाई ₹3 करोड़ कायम गरिनेछ। पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जा प्रभावको लागि कर्जा मूल्य अनुपात बढ़ीमा 80% र अन्यको हकमा बढ़ीमा 70% कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ। चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, संचार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी आमदानी चक्रको आधारमा आवश्यकता अनुसार परिमार्जन गरिनेछ। विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ। कृषि तथा लघु घरेलु साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घर परिवारको जीवन स्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले देहाय बमोजिमको व्यवस्था गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषि योग्य जमीन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्याङ्कन गरी ₹10 लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ। यसरी प्रवाह हुने ₹10 लाखसम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले खाद्यान्न, बाली, पशुपन्छी, माछा पालन लगायत कृषि व्यवसायसँग सम्बन्धित कार्यको लागि व्यक्ति वा व्यावसायिक फर्मलाई फसल तथा उत्पादनको प्रकृतिसँग तालमेल हुने गरी विभिन्न अवधि र प्रकृतिका कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई थप सरलीकरण गर्दै कार्यान्वयनको प्रभावकारी अनुगमन गरिनेछ।
व्यक्तिगत तर्फको सियर धितो कर्जाको सीमा 15 करोड़बाट बढ़ाएर 25 करोड़ रूपियाँ पुर्याइएको छ। विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा 2,500 अमेरिकी डलरबाट बढ़ाएर 3,000 अमेरिकी डलर बनाइएको छ। आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रभावित कर्जा 12% वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ।
चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 4 खर्ब रूपियाँले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष अर्थतन्त्रको आकार 4 खर्ब रूपियाँले वृद्धि भएको छ। गत वर्ष अर्थतन्त्रको आकार 57 खर्ब रूपियाँको थियो। चालू वर्ष 61 खर्ब रूपियाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा राजस्व संकलनमा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। गत आर्थिक वर्षको तुलनामा 1,08 अर्ब रूपियाँले बढी राजस्व उठेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष 9,89 अर्ब रूपियाँ राजस्व संकलन भएकोमा सरकारले चालू आर्थिक वर्षमा 10,97 अर्ब रूपियाँ राजस्व उठाएको जनाएको छ। अर्थ मन्त्रालयले पुँजीगत खर्चमा समेत वृद्धि भएको जानकारी दिएको छ। असार 26 गतेसम्म 2,08 अर्ब रूपियाँ पुँजीगत खर्च भएको छ, जुन गत वर्षको तुलनामा 36 अर्ब रूपियाँले बढी हो। सरकारले निर्माण क्षेत्रको गुनासो र माग सुनवाई भएको पनि जानकारी दिएको छ। अघिल्लो वर्षको दायित्व 30 अर्ब रूपियाँ भन्दा बढी भुक्तानी चालू आर्थिक वर्षमा गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। अब भुक्तानीको समस्या साम्य भएको सरकारले जनाएको छ। देश बाहिर रहेका नेपालीले पठाउने रेमिटेन्सको जेठ महिनामा नयाँ रेकर्ड बनेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत जेठमा मात्र 1,76 अर्ब 30 करोड़ रूपियाँ मुलुकमा रेमिटेन्स भित्रिएको छ। यसअघि धेरै रेमिटेन्स अर्थात विप्रेषण गत वैशाखमा 1,65 अर्ब 30 करोड़, फागुनमा 1,51 अर्ब, असोजमा 1,44 अर्ब रूपियाँ मुलुकमा भित्रिएको थियो। साउनदेखि जेठ महिनासम्म रेमिटेन्स मार्फत मुलुकमा 15,32 अर्ब 93 करोड़ रूपियाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो 15.5% वृद्धि हो। गत आर्थिक वर्षको जेठ महिनासम्ममा 13,27 अर्ब रूपियाँ रेमिटेन्स भित्रिएकोमा वृद्धि दर 16.9% रहेको थियो। गत जेठमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 12% भन्दा बढीले वृद्धि भई 11,25 करोड़ रूपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आप्रवाह 15.2% बढेको थियो। पछिल्लो महिनामा युरोप लगायत आसपासका देशमा धेरै नेपाली गएको र त्यहाँबाट पैसा आउन थालेपछि रेमिटेन्स बढ्न थालेको नेपाल विप्रेषक संघले जनाएको छ। रेमिटेन्ससँगै मुलुकको विदेशी मुद्रा संचितले पनि 33 महिना यता निरन्तर रेकर्ड बनाउँदै आएको छ। गत जेठमा यस्तो संचित 25,69 अर्ब 38 करोड़ रूपियाँ पुगेको छ। गत अर्थसारको तुलनामा यो 25.9% वृद्धि हो। सरकारको भुक्तानी रोक्का हुने अन्तिम दिन असार 25 गते एकै दिन सर्वाधिक पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। असार 25 गते एकै दिन 21,73 अर्ब रूपियाँ खर्च भएको छ। विगतको वर्षहरूको तुलनामा पनि यस्तो खर्च सबैभन्दा उच्च देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 2082 असार 24 गतेसम्म पुँजीगत शीर्षकमा 1,86 अर्ब 61 करोड़ रूपियाँ खर्च भएको थियो। अन्तिम दिनको समेत जोडेर 2,08 अर्ब 24 करोड़ रूपियाँ पुगेको छ। यो सँगै चालू आर्थिक वर्षमा पुँजीगत खर्च सुरु लक्ष्यको 59.13% भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 3,52 अर्ब 35 करोड़ रूपियाँ पुँजीगत खर्च गर्ने सुरुमा लक्ष्य राखे पनि अर्धवार्षिक समीक्षा मार्फत यस्तो लक्ष्य संशोधन गरिएको थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्था अनुसार आर्थिक वर्ष सकिन एक साता अघि सरकारले सञ्चालन गर्ने खाता रोक्का हुने व्यवस्था रहेको छ। चालू आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा सरकारले सुरु विनियोजनको तुलनामा 81% खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारी राजस्वमा चालू आर्थिक वर्षमा उल्लेख्य सुधार आएको छ। सरकारले 9,89 अर्ब 96 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,08 अर्ब रूपियाँले राजस्व वृद्धि भएको छ। चालू आर्थिक वर्षको लक्ष्यको तुलनामा यो 70% हो। चेक अनादर गर्ने व्यक्ति कालो सूचीमा पर्ने गरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन संशोधन परिमार्जन थप गरेको छ। राष्ट्र बैंकले चेक बाउन्स अर्थात चेक अनादर बेहोरा प्रमाणित गर्ने कार्यविधि 2082 जारी गर्दै चेक अनादर गर्ने व्यक्तिलाई कालो सूचीमा राख्न सकिने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार चेक अनादर गरेको बेहोरा प्रमाणित गर्ने कार्यविधि बमोजिम खातामा रकम मौजदात नभएको वा मौजदात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा अनादर हुने चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न धारकले सम्बन्धित बैंक तथा वित्तीय संस्था समक्ष निवेदन दिनुपर्ने उल्लेख गरिएको छ। कालो सूचीमा राख्न निवेदन दिँदा अनादर भएको चेकको सकल प्रतिसहित उक्त चेक अनादर प्रमाणित भएको मितिले 6 महिनाभित्र कालो सूचीमा राख्न सम्बन्धित बैंक तथा वित्तीय संस्था समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ। अनादर प्रमाणित भएको चेक जारी गर्न हस्ताक्षर गर्ने व्यक्ति समेत व्यक्ति फर्म कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न निवेदन प्राप्त भएको 5 कार्यदिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई लेखेर पठाउनु पर्ने व्यवस्था गरिएको छ। कुनै कारणले चेक हराएको चेक चोरी भएको वा अनधिकृत रूपमा प्रयोग गरे गराएको जस्ता औचित्यपूर्ण आधारमा खातावालले चेक स्टप पेमेन्ट गरेको अवस्थामा बाहेक अन्य अवस्थामा चेक जारी गरिसकेपछि स्टप पेमेन्ट गरेको भए पनि त्यस्तो चेक भुक्तानी नभएमा चेक जारी गर्ने व्यक्ति फर्म कम्पनी वा संगठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक विधा बाहेक 7 दिनको समय दिई जानकारी दिनुपर्ने व्यवस्था नयाँ कार्यविधिमा उल्लेख गरिएको छ। 7 दिनभित्र पनि रकम भुक्तानी हुन नसकेमा धारकको अनुरोधमा उक्त चेक जारी गर्ने व्यक्ति तथा संस्था वा सोसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्ने राष्ट्र बैंकको पछिल्लो व्यवस्थामा उल्लेख गरिएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।